नमस्कार, कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम अर्थात तरलता अभाव हुन थालेको छ। लगानी योग्य रकम अभाव भएपछि निक्षेपको ब्याजदर बढ़ाएर भए पनि निक्षेप संकलन गर्न ब्यांकहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ। निक्षेप तान्न ब्यांकहरूबीच ब्याज बढ़ाउने होड चलेपछि नेपाल राष्ट्र ब्यांकले संकट समाधानका लागि 5 अर्ब रूपियाँ वित्तीय बजारमा पठाइसकेको छ। राष्ट्र ब्यांकले अस्ति आइतबार ब्यांकहरूसँग भएको विकास ऋण पत्र खरिद गरी 5 अर्ब बराबरको तरलता बजारमा पठाएको हो। राष्ट्र ब्यांकले तरलता अभाव कम गर्न आज पनि वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई झण्डै 2.5 अर्ब रूपियाँ निक्षेप दिने भएको छ। राष्ट्र ब्याङ्कले क वर्गका वाणिज्य ब्याङ्कलाई 1 अर्ब 85 करोड़ 41 लाख रूपियाँ र ख वर्गका राष्ट्रिय स्तरका ब्याङ्कहरूका लागि 34 करोड़ 76 लाख रूपियाँ एक वर्षे मुद्दती निक्षेप दिने भएको हो। ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि भने राष्ट्र ब्याङ्कले 11 करोड़ 59 लाख रूपियाँ छुट्याइएको छ। यसका लागि मापदण्ड पूरा भएको ब्याङ्कले राष्ट्र ब्याङ्कको शर्त पूरा गरी आफूले लिन चाहेको रकम तथा प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई आज 3 बजेभित्र सिलबन्दी दर भावपत्र फारम भरी वित्त व्यवस्थापन विभागमा बुझाउन राष्ट्र ब्याङ्कले आग्रह गरेको छ। वाणिज्य ब्याङ्कहरूमा तरलता अभाव हुनुको कारण लामो समयसम्म तरलता अभाव भएमा यसले पार्ने असर र समाधानको उपाय लगायतका विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व सीईओ एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मा। स्वागत छ यहाँलाई।
हस्, धन्यवाद।
अहिले ब्याङ्कहरूमा तरलता अभाव भएकै हो?
अब अहिले जुन सूचनाहरू बजारमा आइरहेछ त्यो हिसाबले तरलता अलिकति कमी भएको हो कि जस्तो देखिन्छ। हुन त अब ब्याङ्किङ बजारमा अथवा इकोनोमीमा तरलता अपडाउन हुने स्वाभाविक प्रक्रिया पनि हो र अहिले चाहिँ अलिकति जुन हिसाबले बजारमा न्युज आएको हुनाले अलिक बढी नै उभाओ कि जस्तो लाग्छ।
तर भर्खरै मात्र चुनाव सम्पन्न भएको हुनाले चुनावको बेला पनि धेरै पैसा बाहिर प्रवाह भएको हुनाले यति बेला नै खासै यति ठूलो तरलता अभाव नहुनुपर्ने भन्छन्, यसको कारण के हुन सक्छ?
अब तरलता भनेको के हो भने अब ब्याङ्कमा आउने पैसा र बाहिर जाने पैसा बीचको सन्तुलन हो र त्यसमा चाहिँ ब्याङ्कले पे भुक्तानी दिनुपर्ने पैसाहरू पर्याप्त मात्रामा भएन, भुक्तानी दिन सकिएन, स्वीकृत भएका कर्जाहरू वितरण गर्न अप्ठ्यारो भयो भने तरलताको सङ्कट सिर्जना हुन्छ। एउटा दुईवटा ब्याङ्कलाई त्यो भयो भने त अर्को ब्याङ्कबाट ल्याएर पनि त्यसको भर्थेक गर्ने चलन हुन्छ, तर सबै ब्याङ्कमा चाहिँ एकैचोटि त्यो खालको भयो भने तरलता अभाव हुने हो। अब अहिले चुनाव भए पनि अब चुनावमा खर्च भएको पैसाहरू ब्याङ्किङ सिस्टममा आइसकेको छैन होला र मुख्य कुरा त के हो भने ब्याङ्कको कर्जा वृद्धि चाहिँ बढिरहेकै देखिन्छ। त्यो बढिरहेको हुनाले बजारमा चाहिँ निक्षेप वृद्धि भए पनि निक्षेपको तुलनामा कर्जा बढी भएको हुनाले तरलता सङ्कट त हुने नै भयो।
तरलता सङ्कट हुने र कहिलेकाहीँ चाहिँ एकदमै लगानी योग्य रकम थुप्रिने यो बीचको समय अवधि चाहिँ अलिकति लामो भयो भनेदेखि त्यसलाई स्वाभाविक मान्न सकिने पनि हुन सक्ला। तर अस्ति भर्खरैसम्म मात्र तरलता एकदमै थुप्रियो ब्याङ्कहरूमा भनिरहेका बेला फेरि अहिले तत्काल यसरी तरलता अभाव कसरी हुन्छ होला?
अब यो साइक्लिकल हुन्छ तरलता भन्ने कुरा। अब कहिले ब्याङ्कको सिस्टममा पैसा आउँछ, सरकारले पनि खर्च गर्छ र निक्षेपहरूको वृद्धि पनि हुन्छ, रेमिट्यान्स वृद्धि पनि हुन्छ। तर अब समग्र रूपमा के देखिन्छ भने हाम्रो ब्याङ्कहरूले चाहिँ अब एउटा आफ्नो प्लान बनाउनु जरुरी देखिया छ। अब सरकारलाई राष्ट्र ब्याङ्कलाई भन्नुभन्दा पनि कमर्सियल ब्याङ्कहरूले देशको खर्च गर्ने प्याटर्न पनि हामीलाई थाहा छ, कसरी देशको खर्च हुन्छ भन्ने कुरा सबैले थाहा छ। विकास खर्चहरू कम भएकै छ कतिपय कानुनी प्रक्रियागत कुराहरूले गर्दा, र अर्को कुरा चाहिँ हामीले जुन कर्जा स्वीकृतहरू गर्छौँ आउटफ्लो गर्छौँ भनौँ न बाहिर पैसा पठाउने हो त्यो गर्दाखेरि भोलि तरलतामा के समस्या आउँछ भनेर पहिले नै हेर्नु पर्यो। अब कर्जा स्वीकृत गरिहालौँ पैसा निक्षेप सङ्कलन भएर अनि भुक्तानी गरौँला भन्ने हिसाबले हामीले गऱ्यौँ भने यस्तो अवस्था सिर्जना हुने हो। यो एउटा दुईवटा ब्याङ्कले होइन समग्र ब्याङ्किङ सिस्टममै यस्तो भएको हुनाले यो समस्या भएको छ। अर्को कुरा यो तरलता सङ्कट हुनलाई चाहिँ र ब्याङ्कहरू चाहिँ किन कर्जा प्रवाहमै बढी जोड दिए भन्दा यो विगत दुई वर्षमा चाहिँ उहाँहरूले चाहिँ चार गुणा बढी पुँजी वृद्धि गर्नु पर्यो र चार गुणा पुँजी वृद्धि भइसकेपछि त्यसलाई केही नभए पनि 20-25% रिटर्न चाहिँ इन्भेस्टरहरूले खोजिरहेकै हुन्छ। त्यो दिनको लागि चाहिँ आफ्नो व्यवसाय पनि त्यही हिसाबले बढाउनु पर्यो, ऋण नबढाइकन ब्याज अर्निङ हुँदैन, मेन ब्याङ्कहरूको आम्दानी भनेकै नेपालमा कर्जाको ब्याजै हो मुख्य आम्दानी। त्यसले गर्दाखेरि चाहिँ कर्जा विस्तारमा चाहिँ ब्याङ्कहरू बढी लागे, त्यो अनुसार चाहिँ जुन हिसाबले वृद्धि कर्जाको वृद्धि भयो त्यो हिसाबले चाहिँ निक्षेप सङ्कलन चाहिँ हुन सकेन। एउटा यहाँनिर पनि यो एउटा समस्या हो र अर्को समस्या भनेको ब्याङ्कहरूले आफूलाई प्लान नगरेर यति मेरो निक्षेप छ अब यसको कति कर्जा दिने भन्ने होइन कर्जा स्वीकृत गरेर निक्षेप गर्न जाने खालको प्रवृत्तिहरू पनि देखिया छ। त्यसले गर्दाखेरि चाहिँ यो सङ्कटहरू सिर्जना भयो।
तर सिडिसी रेसियो हुन्छ त्यो रेसियो भन्दा माथि जान मिल्दैन भन्ने छ, यसले चाहिँ केही ब्याङ्कमा त्यो प्रकारको तरलता अभाव सिर्जना हुन नदिनका लागि केही भूमिका निर्वाह गर्दैन।
अब यो हाम्रो जस्तो यो भोलाटाइल इकोनोमीमा अहिलेको सिसिडी रेसियो जुन 80% भनिएको छ त्यो नै बढी लाग्छ मलाई चाहिँ। हामी सामान्यतया हाम्रो जस्तो यस्तो अस्थिर एउटा चलायमान एउटा थिर टाइपको चाहिँ इकोनोमी छैन, कहिले वात्त माथि जाने कहिले को हुने, यस्तो अवस्थामा हामी 70-75% बिचमा चाहिँ सिडी रेसियो मेन्टेन गर्नुपर्छ जस्तो लाग्छ। हुन त यो नियम निकायले हेर्ने कुरा हो र 20% लिक्विडिटीको भरमा र त्यसमध्ये पनि कति त राष्ट्र ब्याङ्कमा राख्नु नै पर्ने हुन्छ र रेगुलर ट्रान्जेक्सनहरू मिट गर्न सकिँदैन। र अर्को कुरा अहिले लिक्विडिटी देखिएको केही चाहिँ कर्पोरेट डिपोजिटर्सहरूले ठुल्ठुलो एमाउन्ट चाहिँ पैसा विड्र गरेको कारणले त्यसलाई भुक्तानी दिनको लागि पनि समस्या भएको भन्ने पनि सुनिएको छ। त्यसले गर्दा कतिपय कुराहरू के छन् भने यो आफ्नो आन्तरिक व्यवस्थापनहरू राम्रोसँग गर्न नसकेको कारणले मैले कसै कुनै एउटा कर्पोरेट क्लाइन्टबाट एक वर्षको लागि चाहिँ 10-12 अरब रुपियाँ ल्याएँ भने वर्ष दिन पुग्दाखेरि मैले दिने जो त गर्नु पऱ्यो नि, त्यो व्यवस्थापनहरू ब्याङ्कले नगरेर त्यही बेला चाहिँ पैसा उठाएर दिउँला भन्ने खालको जुन टार्गेट बनाउनुहुन्छ त्यसले गर्दाखेरि पनि तरलता उभएको हो। तर यो त्यति डरलाग्दै स्थिति चाहिँ होइन, अब तरलता सङ्कट बजारमा हुन्छ यो स्वाभाविक प्रक्रिया पनि हो, तरलता अप डाउन हुन्छ। तर हामी कहाँ चाहिँ त्यो जति सङ्कट हुने हो जति हुने हो त्योभन्दा बढी नै बजारमा न्युज आउने जनताहरूलाई चाहिँ जानकारी गराउने गर्छ, यसले चाहिँ ब्याङ्किङ सिस्टमलाई चाहिँ अलिकति नराम्रो चाहिँ हुन्छ किनभने ब्याङ्कहरू भुक्तान दिन नसक्ने पो हुन् कि भन्ने चाहिँ यदि निक्षेपकर्ताहरूले बुझ्न थाले भने भोलि ब्याङ्कमा निक्षेप नआउन पनि सक्छ, त्यो समस्या छ। त्यसो भएर ब्याङ्कहरू पनि सतर्क हुनु पर्यो र यो भयो यो क्राइसिसहरू चाहिँ भित्रभित्रै मिलाउनु पर्यो, बजारमा धेरै ल्याउनु भएन, सर्वसाधारणलाई ब्याङ्कले भुक्तानी दिन नसक्ने अवस्था रहेछ भन्ने फिल गराउनु चाहिँ हुँदैन।
तर ब्याङ्कहरूले यति बेला चाहिँ निक्षेपको ब्याज दर बढाएर निक्षेप सङ्कलनका लागि एकदमै जोडतोडका साथ लागेका छन्। यहाँले भने जस्तै गरी अहिले ब्याज यति दिन्छौँ उति दिन्छौँ भनेर आकर्षक ब्याज दर देखाएर निक्षेप सङ्कलन गर्नु कतिको दिगो उपाय हुन सक्छ?
यो चाहिँ दिगो उपाय होइन, दिगो उपाय भनेको आफूले चाहिँ नसक्ने क्षमतै नभएको मान्छेले बढी कर्जा वितरण गर्नु भएन, आफ्नो क्षमता अनुसारको आउटफ्लोहरू मेन्टेन गर्दै जानु पर्यो र भोलि निक्षेप आउँछ भनेर अहिले कर्जा स्वीकृत गर्नु भएन, निक्षेप आइसकेपछि कर्जा वितरण गर्नु पर्यो, स्वीकृत हुनु पर्यो, त्यो परिपाटी अप्नायो भने चाहिँ निक्षेपमा वृद्धि हुन्छ। र अर्को कुरा चाहिँ निक्षेपको चाहिँ ग्रोथ रेट पनि अहिले कम छ, कर्जा वितरणभन्दा निक्षेप सङ्कलन चाहिँ कम छ र यसो हुनुमा रेमिटान्स पनि अहिले घटिरहेकै छ, हाम्रो घर वृद्धि हुन्थ्यो तर अहिले चाहिँ हाम्रो घट्दो दरमा छ। र अर्को कुरा चाहिँ हामी कहाँ चाहिँ अब यो केवाइसी लगायत अब विभिन्न सोर्सहरू खोज्नेका भएको हुनाले यो स्याडो इकोनोमीमा भएको पैसाहरू पनि बजारमा आउन सकिरहेको छैन, ब्याङ्कमा आउन सकिरहेको छैन। अहिले चुनावको कुरा हजुरले गर्नुभयो, चुनावमा वितरण भएको पैसा त कसैले ब्याङ्कमा लिएर आयो भने त सोर्स देखाउनु पर्यो, स्रोत नदेख कहाँ ल्याएको भनेर ब्याङ्कले सोध्छ, त्यसले गर्दाखेरि पनि त्यो पैसा ब्याङ्किङ च्यानलमा नआएको होला किनभने अहिले केवाइसीहरू धेरै टाइट छ, स्रोत देखाउनु पर्छ, त्यसले गर्दाखेरि पनि त्यो इकोनोमीको स्याडो इकोनोमीभित्र अथवा अन्डरग्राउन्ड इकोनोमी पनि भन्छ धन्यै 40% अनुमान गरिएछ, त्यो पैसा पनि बजार ब्याङ्किङ च्यानलमा नआएको हुनसक्छ, यी सबै कारण हुनसक्छ।
अब झनै भर्खरै मात्र सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभ पनि चाहिँ दिनका लागि फुकुवा गरेका घटना, त्यस पछाडि अरू वैदेशिक लगानीका धेरै यस्ता लाभ करहरू यो डलरमा भुक्तानी दिनुपर्ने कुराले चाहिँ अबको अवस्था झनै नाजुक हुन्छ कि भन्ने आकलन गरिएको छ। यसले चाहिँ कस्तो असर पार्ला झनै अहिलेको तरलता अपमा?
अब यो चाहिँ कस्तो हो भने उनीहरूले आफ्नो इन्भेस्टमेन्ट गरेकोमा प्रफिट भएर डिभिडेन्ड लाने स्वाभाविक प्रक्रिया हो। अब त्यसको सम्बन्धित निकायको स्वीकृति लिएर लान्छन् भने त्यसमा कानुन अनुसार लानलाई कसैले केही भन्ने कुरा भएन। त्यसको व्यवस्थापन चाहिँ ब्याङ्कहरूले गर्नु पर्यो, प्लान हुनु पर्यो, होइन? कुनै अहिले एनसेलले चाहिँ डिभिडेन्ड बाहिर लाने भनेको छ भने एनसेलले डिपोजिट गरेका ब्याङ्कहरूले चाहिँ बुझ्नु पर्यो कि यो भोलि लाँदैछ, डिभिडेन्ड भनेको फिर्ता गर्ने पैसा हो अथवा इन्भेस्टरलाई दिने पैसा हो, त्यो पैसा उसले माग्न आएको बखतमा मैले यो व्यवस्था गरेर उसलाई भुक्तानी गर्नुपर्छ भनेर सतर्क हुनु पर्यो। त्यसो भएको हुनाले ब्याङ्कहरूको आफ्नो इन्टर्नल प्लान चाहिँ यसमा कमजोरी देखिया छ। पैसा छ भने धनादन लगानी गरिहाल्ने, अनि माग्न आयो भने लिक्विडिटी क्राइसिस भयो भनेर हामी चाहिँ राष्ट्र ब्याङ्क सरकार मात्रै गुहारेर भएन, आफ्नो प्लान पनि ब्याङ्कहरूले सुधार्नु पर्यो। अब इकोनोमी त देशको यस्तै छ, के गर्ने? सरकारले पैसा खर्च गर्न सक्दैन, त्यो हामीले बुझेकै कुरा हो। रेमिटेन्स घट्न लाग्यो, त्यो पनि हामीले केही कन्ट्रोल गर्न सकिँदैनौँ। यो परिप्रेक्ष्यमा चाहिँ हाम्रो ब्याङ्किङ सिस्टम चाहिँ कसरी प्रुडेन्ट बनाउन सकिन्छ त भन्ने सन्दर्भमा ब्याङ्कको आन्तरिक व्यवस्थापन चाहिँ एकदमै जरुरी देखिया छ। यो चाहिँ ब्याङ्कहरूले गरेर निक्षेपकर्ताहरू अथवा ब्याङ्कका सबै ग्राहकहरूलाई के विश्वस्त दिलाउनुपर्छ भने ब्याङ्कहरू चाहिँ आफ्नो जे जस्तो रिसोर्स छ त्यसलाई राम्रोसँग म्यानेजमेन्ट गर्न सक्छन् भन्ने चाहिँ जानकारी गराउनुपर्छ।
लामो समयसम्म राष्ट्रिय वाणिज्य ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्नुभयो, त्यो अनुभवको नाताले र ब्याङ्कर्स भएको नाताले पनि भर्खरै मात्र पनि भन्नुभयो ब्याङ्कहरूको आन्तरिक व्यवस्थापन चाहिँ एकदम चुस्त हुनु पर्यो भनेर। त्यो आन्तरिक व्यवस्थापन भनेको चाहिँ कस्तो हो, जसले गर्दा तरलता अभाव चाहिँ बेला बेलामा यति धेरै सृजना हुने अवस्था आउन नदिनका लागि?
अब त्यो हुनको लागि चाहिँ हामीले राष्ट्र ब्याङ्कले सिसिडी 80 नै तोक्यो भनेर 80 पुग्नुपर्छ भन्ने छैन। आफ्नो निक्षेपको चाहिँ एनालाइसिस गर्नु पऱ्यो, कहिले कहिले भुक्तानी हुने हुन्, ग्याप एनालाइसिस भनेर तोकेको पनि छ। हामीले चाहिँ भुक्तानी दिनुपर्ने चिज र हामीले प्राप्त गर्ने चिजलाई चाहिँ क्यालकुलेसन गरेर जुन ग्याप हुन्छ त्यो ग्यापलाई कसरी मिट गर्ने भन्ने सम्बन्धी एनालाइसिस चाहिँ ब्याङ्कहरूले गर्न जरुरी छ। त्यसमा हामी कमी छौँ। र नेपालको ब्याङ्किङ सिस्टम कसरी छ भने ब्याङ्किङ ग्रोथ चाहिँ राम्रैसँग गइरहेछ 18-20%। अनि हामीले के सोच्छौँ भने अब यो भोलि यो पैसा आवश्यक पऱ्यो भने 33 त निक्षेप कलेक्सन भइहाल्छ नि, त्यसबाट भुक्तानी दिउँला भन्ने खालको जुन हाम्रो प्लान हुन्छ, र यदि भोलि निक्षेप सङ्कलन भइदिएन र लगानी भएको कर्जा उठ्थिएन भने त अनि लिक्विडिटी क्राइसिस हुन्छ, त्यो व्यवस्थापनकै कमजोरी हो जस्तो मलाई लाग्छ। हामी एग्रेसिभ लेन्डिङ एग्रेसिभ क्रेडिट एक्सपान्सनमा गइरहेका छौँ र त्यो गर्नु अगाडि हामीले एउटा प्लान बनाउनु पर्यो र अलिकति चाहिँ कुसनमै बसेर लगानी गर्नुपर्छ। भोलि लिएर आएको चेक भुक्तानी गर्न सकेनौँ भने ब्याङ्कको साख नै गिर्छ। त्यसो भएको हुनाले लिक्विडिटी भन्ने कुरा इम्पोर्टेन्ट चिज हो। कुनै पनि मान्छे आफूले राखेको पैसा फिर्ता माग्न आएको बेलामा पाउनुपर्छ, त्यो व्यवस्थापन चाहिँ ब्याङ्कहरूले गर्नुपर्छ।
तरलतालाई चाहिँ एकदम अभाव हुन नदिनका लागि सरकारको भूमिका चाहिँ के हुनु पर्ला?
अब यो सरकारले मात्रै पनि सक्दैन, किनभने सरकारले त आफ्नो खर्चहरू सरकारको ढुकुटीमा भएका पैसाहरू विकासको कामहरूमा विभिन्न वितरण गर्ने सेक्टरहरूमा वितरण गर्यो भने घुम्दै फिर्दै ब्याङ्कमा निक्षेपको रूपमा आउँछ भन्ने मात्रै हो। सरकारले सिधै ब्याङ्कमा लगेर पैसा राख्ने होइन। र यदि सरकारले चाहिँ अब आफ्नो हिसाबले खर्च गर्न सकिरहेको छैन भनेदेखि त्यो सरकारको कमजोरी हो। तर हामीले त्यसलाई हेरेर यदि सरकारले यहाँभन्दा खर्च गर्न सक्दैन भन्ने हिसाबमै हामीले प्लान बनाउनु पऱ्यो नि त। सरकारले खर्च गर्दैला अनि त्यो पैसा आउँछ भन्ने कल्पनाको आधारमा, किनभने हामीले त हिजोको इतिहास हेरिरहेछौँ नि, आजको मात्रै होइन, हामीले वर्षौँ पछि नेपालमा चाहिँ पुरै खर्च गर्न समयमा नसकेको तथ्य त छ नि। तर समयमै खर्च गर्न नसके नि पछि त खर्च भएकै छ। त्यसो भएर सरकारकै कारणले मात्रै पनि सबै रोकिएको भन्न पनि मिल्दैन, सरकारलाई दोष लाएर मात्रै पनि भएन। आफूसँग चाहिँ जति निक्षेप स्रोत हुन्छ त्यही खालको उपयोग हुनु पऱ्यो ब्याङ्कहरूले, मेन कुरा यहीँ नै हो। ब्याङ्क छ, मसँग चाहिँ 100 छ, 100 मैले कसैसँग निक्षेप लिएँ भने मैले त्यसलाई 100 कहिले भुक्तानी गर्नुपर्ने हो त्यही आधारमा मैले अर्कोलाई लगानी पनि त्यही अनुसार गर्नु पऱ्यो, होइन? तर मिसम्याच हुँदा बित्तिकै समस्या हुन्छ। त्यसो भएर भोलि पैसा आउनुपर्ने आइदिएन भनेर मैले 100 चाहिँ निक्षेप लिएर 150 चाहिँ कर्ज स्वीकृत गरेर कमिटमेन्ट गरेँ भने भोलि 50 चाहिँ निक्षेप आइदिएन भने त म यसै पनि फल्टमा पर्छु नि। त्यसो भएर मैले जति आफ्नो क्षमताभित्र छ, आर्म लेन्थभित्र छ, त्योभित्र बसेर चाहिँ हामी ब्याङ्कहरू जानुपर्छ। तर ब्याङ्कहरूलाई एउटा दबाब के छ भने अब नाफा वृद्धि गर्नुपर्छ, पुँजीहरूको चाहिँ पर्याप्त वृद्धि गरियो, त्यो वृद्धि गरिएको कारणले त्यसलाई पनि नाफा नदियो भने इन्भेस्टरहरूले सिइओको चाहिँ पर्फर्मेन्समै क्वेसन उठाउने भए। त्यसो भएर उहाँहरूले चाहिँ के गर्नुभएको छ भने अलिकति लगानी चाहिँ एग्रेसिभली अगाडि जानुभएको छ, यो चाहिँ पक्का हो। त्यो गइसकेको कारणले त्यसलाई मिट गर्नलाई चाहिँ अब निक्षेप सङ्कलन हुन सकेन, नसकेपछि त अनि क्राइसिस देखिने भयो नि त। अब यो क्राइसिस फेरि कस्तो हो भने तपाईँको आज चेक कुनै एउटा कुनै कारणले अचानक अनएक्सपेक्टेड कारणले चाहिँ कसैले पैसा विड्र गरो र तत्काल चाहियो भने मनी मार्केटमा गएर पैसा ल्याएर पनि गर्न सकिन्छ, राष्ट्रिय ब्याङ्कको रिपोहरूबाट पनि गर्न सकिएला। त्यो सर्ट टर्म मेजर्सहरू चाहिँ हुन् यिनीहरू, तर लङ टर्मको लागि त आफ्नो प्लानै चाहियो नि त। लङ टर्ममा अरूको पैसा ल्याएर त हुँदैन। त्यो भएको हुनाले मैले त के देख्छु भने ब्याङ्कहरूले आफूले वर्कआउट गर्नुपर्छ र लगानी पनि यदि राष्ट्र ब्याङ्कले 80% भने पनि मलाई त के लाग्छ भने हाम्रो जस्तो भोलाटाइल इकोनोमी र यहाँ चाहिँ हाम्रो डिपोजिट्सहरूको बिहेभियरहरू एनालाइसिस गर्दाखेरि उहाँहरूलाई आफ्नो आवश्यकता परे बेलामा पैसा जहिले पनि झिक्नुहुन्छ, एउटा प्लान वेमा निक्षेप राखेको भरमा निक्षेपबाट ब्याज आउँछ, ब्याजबाट चाहिँ यो काम गरौँला भन्ने भन्दा पनि निक्षेप सुरक्षाको लागि राखिरहेछ, अर्को अपर्च्युनिटी पाउँदा झिक्ने प्रवृत्ति छ। त्यस्तो भएको ठाउँमा चाहिँ हामीले लगानी गर्दाखेरि अलिकति कुसन राखेरै गर्नुपर्छ।
राष्ट्र ब्याङ्कले पनि यो बीचमा विभिन्न उपकरणहरू मार्फत पैसा बजारमा पठाएको छ, केही आन्तरिक ऋण उठाएको पनि छ, तर फेरि ब्याङ्कहरूको यो तरलता अभावलाई केही व्यवस्थापन गर्न खोजे जस्तो पनि देखिन्छ। राष्ट्र ब्याङ्कको भूमिका चाहिँ यस्तो अवस्थामा कस्तो हुन सक्छ, कस्तो हुनुपर्छ?
अब राष्ट्र ब्याङ्कले चाहिँ तरलता अभाव भएको बेलामा मनी सप्लाई गरिदिने हो, पैसा पठाइदिने हो। उसले आफ्नो हिसाबले 3-4 उपकरणहरू बनाएको छ, ती मार्फत चाहिँ उसले गरेकै छ। तर अब राष्ट्र ब्याङ्कले खाली भयो भन्दैमा उसले मा त्यसै पैसा पठाइहाल्ने पनि भएन, उसले समग्र इकोनोमीको एनालाइसिस गर्नु पऱ्यो। एक्चुअल्ली बजारमा तरलता कमी नै भएको हो कि अथवा ब्याङ्कको आफ्नो एक्टिभिटीको कारणले अथवा उनीहरूको आफ्नो प्लान नभएको कारणले क्राइसिस सिर्जना भएको हो आर्टिफिसियल्ली भन्ने खालको चाहिँ पनि त एनालाइसिस गर्छ नि त। त्यसो भएको हुनाले राष्ट्र ब्याङ्क पनि सहजगै छ। मलाई लाग्छ सबै इन्स्ट्रुमेन्टहरू यहाँ ठिकै छन् र हाम्रो जस्तो देशमा परिपक्व खालको व्यवस्था अरू डेभलप कन्ट्री जस्तो चाहिँ हुँदैन। अलिकति ब्याङ्कहरू चाहिँ सतर्क भएर आफ्नो व्यवस्थापन गरेर अब अहिले भइरहेको प्रिभाइलिङ सिस्टम जुन सरकारको खर्च गर्ने पद्धति छ, हाम्रो यहाँको चाहिँ डिपोजिट्सहरूको बिहेभियर भयो, लोन लिने मान्छेहरूको बिहेभियरहरू एनालाइसिस गरेर अलिकति कुसनमा बसेर हामी जाँदाखेरि प्रफिट धेरै नहोला तर चाहिँ लिक्विडिटी चाहिँ सेफ हुन्छ।
कृत्रिम अभावको कुरा ल्याउनुभयो यहाँले, के ब्याङ्कहरूले अभाव नहुँदा नहुँदै पनि तरलता अभाव छ भनेर भन्छन्? यसको पछाडि के स्वार्थ लुकेको हुन्छ ब्याङ्कसँग?
होइन, मैले त्यसरी पैसा हुँदाहुँदै छैन भनेको चाहिँ होइन। कसरी सिर्जना हुन्छ भने तपाईँसँग चाहिँ 100 रुपियाँ छ, 100 रुपियाँको निक्षेप छ, तपाईँले 125 रुपियाँको चाहिँ कर्जा कमिटमेन्ट गर्नुभयो भने त, र भोलि 150 रुपियाँ जति निक्षेप सङ्कलन गर्न सक्नु भएन भोलिका दिनमा भने त त्यहाँनिर तपाईँले भुक्तानी गर्न सक्नुहुन्न नि त। त्यो गर्नु भएन, 100 रुपियाँ निक्षेप लिनेले 80 रुपियाँको कमिटमेन्ट हुनु पऱ्यो। अहिले चाहिँ अब केही ब्याङ्कहरूमा त्यो प्रवृत्तिहरू देखेको छ, फाइनेन्स कम्पनी, डेभलपमेन्ट ब्याङ्क, अरूतिर पनि त्यो देखिन्छ। र त्यस्तोमा चाहिँ नगरिकन आफ्नो प्लान वाइज र आफ्नो क्षमताभित्रको अवस्थामा जानु पऱ्यो।
तपाई अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दु नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी वाणिज्य ब्याङ्कहरूमा तरलता अभाव हुनुको कारण, लामो समयसम्म तरलता अभाव भएमा यसले पार्ने असर र समाधानको उपाय लगायतका विषयमा राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व सीईओ एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी वाणिज्य ब्याङ्कहरूमा तरलता अभाव हुनुको कारण, लामो समयसम्म तरलता अभाव भएमा यसले पार्ने असर
र समाधानको उपाय लगायतका विषयमा राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व सीईओ एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं।
अब ब्याङ्कहरूमा तरलता अभाव हुँदाखेरि मुलुकको आर्थिक विकासमा पर्न सक्ने असरका बारेमा कुराकानी गरौं। यो ब्याङ्कहरूमा अल्पकालीन नभई अलिकति दीर्घकालसम्म यसरी तरलता अभाव भयो भने यसले चाहिँ कहाँ कहाँ कस्तो असर पर्न सक्छ?
अब तरलतै कम भयो, ब्याङ्किङ सिस्टमबाट ऋणहरू प्रवाह हुन सकेन भने त उद्योग व्यवसायहरू समस्यामा पर्छन्। यसले उत्पादनमा चाहिँ असर गर्छ, रोजगारीमा असर गर्छ, त्यसो भएर यसलाई हामीले स्मुथ रनिङ चाहिँ हुनु पर्यो। अब यसको लागि चाहिँ अब सिस्टमकै समस्या हो, दीर्घकालीन समस्या हो भने सरकारले पनि अगाडि आएर केही पैसाहरू पम्पिङ गर्नुपर्ने हुन्छ। कतिपय देशका सेन्ट्रल ब्याङ्क गभर्मेन्टले पनि त्यो गर्छ, यहाँ पनि त्यो अवस्थाहरू गर्लान्। तर अब हामी यहाँ त कस्तो पनि 3-3 महिनामा यो साइकल घुमिरहेछ, हरेक 3 महिनामा उतार चढाव देखिरहेको हुनाले यसमा चाहिँ विशेष गरी चाहिँ कमर्सियल ब्याङ्कहरू चाहिँ अलिक सतर्क भएर अगाडि राख्नुपर्छ। सधैँ सरकारको मुख, राष्ट्र ब्याङ्कको मुख मात्रै पनि हेरेर भएन भन्ने चाहिँ हो, र यसले चाहिँ दीर्घकालमा त असर पार्छ नै। दीर्घकालीन यदि समस्या हो भने हामीले दीर्घकालीन समाधानहरू खोज्नुपर्छ। र अहिले पनि कस्तो देखिरहेछ भने हाम्रो लगानीको प्याटर्न पनि एउटा समस्या छ। हामीले दीर्घकालमा असुल गर्ने कर्जाहरू लगानी गरेका छौँ थुप्रै, तर हाम्रो निक्षेप चाहिँ बढीमा एक वर्षको लिन्छौँ। एक वर्षको निक्षेप लिएर 12-15 वर्षसम्मको कर्जा लगानी गरेका छौँ, र कर्जा लगानी गरेपछि किस्ताबाट आउने एउटा प्रेडिक्सन पनि के छ भने जुन किस्तामा आउने पैसाको किस्ता चाहिँ कल्पना गर्न सकिन्छ, र जुन वर्किङ क्यापिटलमा गएको पैसा चाहिँ हामीले फेरि रिन्यू गरिदिन्छौँ, त्यसको ब्याज मात्रै ब्याङ्किङ सिस्टममा इन्ट्री गर्छ, अरू गएको कर्जा त्यहाँको त्यहीँ रहन्छ, भला त्यो कर्जा चाहिँ एक वर्षको 6 महिनाको होस्। त्यो भएको हुनाले पनि हामीलाई चाहिँ जुन इन्फ्लो हुनुपर्ने हो त्यो इन्फ्लो चाहिँ खालि अब कर्जा असुल हुन्छ अनि त्यसबाट नयाँलाई दिउँला भन्ने चाहिँ धेरै कम सम्भावना हुन्छ। निक्षेपै बढ्नु पर्यो, निक्षेपै बढ्नुपर्ने भएको हुनाले त्यो समस्याहरू सिर्जना भएको हो। कतिपय कन्ट्रीहरूमा त के हुन्छ भने अब सिस्टम पनि हामी कहाँ जति पहिलो लगानी गरेको कर्जा असुल हुन्छ र कति निक्षेप थपिन्छ त्यो चाहिँ रिसोर्स भयो, अनि त्यसबाट चाहिँ हामीले चाहिँ कति लगानी गर्ने भन्ने प्लान गर्ने हो। त्यो प्लान चाहिँ हामीले प्रोपरली गर्न चाहिँ हाम्रो जुन डिपोजिटको स्ट्रक्चर र लोनको स्ट्रक्चर हेर्नुभयो भने म्याचै गर्दैन, त्यसले चाहिँ समस्याहरू सिर्जना गर्छ।
तरलता अभाव हुने बित्तिकै ब्याङ्कहरूले अलिकति पुराना कर्जामा पनि ब्याजदर बढाइदिने गर्दो रहेछ। यसले सामान्य जो केही उद्यम गर्छु भनेर ब्याङ्कबाट 5-7 लाख लिएर उद्यम गर्नेहरूलाई चाहिँ कस्तो असर पार्छ यसले?
यो त एकदम ब्याङ्क ब्याज दर त स्थिर नै हुनु राम्रो हो व्यापार व्यवसाय गर्नलाई, किनभने कुनै पनि उद्यममा जस्तो मानिलिउँ 9% अथवा 8%मा फिजिबल देखियो प्रोजेक्ट भनेर हामीले लगानी गऱ्यौँ, उसले पनि 8% मैले ब्याङ्कलाई तिर्छु, 1-2% मलाई बच्छ भनेर उद्योग सञ्चालन गर्ला, तर भोलि गएर 12% ब्याज भइदियो भने त ऊ त घाटामा जान्छ, ऊ परियोजना सञ्चालन हुन सक्दैन, उसले तत्काल केही व्यवस्था गर्न पनि सक्दैन। त्यो भएको हुनाले ब्याज दर चाहिँ सकभर चाहिँ स्थिर रूपमा हुनुपर्छ यो लङ टर्मको इन्भेस्टमेन्टहरूमा, इन्डस्ट्रीहरूमा, अब यो हाउसिङहरूमा जुनमा फिक्स एउटा इन्कमको बेसमा चाहिँ गरिया हुन्छ, यस्तोमा चाहिँ त्यो हुनुपर्छ। वर्किङ क्यापिटल नेचरकोमा चाहिँ अथवा ट्रेडिङ नेचरकोमा त ल प्राइस बढाएर पनि तुरुन्तै केही गर्न सकिएला। त्यसो भएको हुनाले हामीले लगानी र यो निक्षेपको चाहिँ स्ट्रक्चरहरू पनि हाम्रोमा मिलाउनु पर्नेछ, यो म्याचिङै गरेका छैन कतिपय अवस्थामा। दीर्घकालसम्मको लागि निक्षेप लिउँ न त 5-10 वर्षको लागि भने पनि तपाईँको 5-10 वर्षमा के नै हुन्छ के हामीले प्रेडिक्ट नै गर्न सक्दैनौँ। आज तपाईँले 8% भनेको भोलि गएर 3% झर दियो भने धेरै लिएको पैसाको पनि समस्या भयो, ब्याङ्कहरूलाई पनि गाह्रो छ, अथवा आज हरेक खालको हुनसक्छ। त्यसो भएर हाम्रो इकोनोमी चाहिँ स्टेबल छैन, स्टेबल नभएको हुनाले यस्तो भोलाटाइल इकोनोमी सिस्टममा चाहिँ हामीले चाहिँ तत्कालको अवस्थामा आफ्नो हातभित्र एउटा आफ्नो आर्म लेन्थभित्र जे जति रिसोर्स छ त्यसलाई प्रपर म्यानेज गरेर त्यही अनुसारै म्यानेज गर्नुपर्छ। भोलिभित्रिएला अरू लिक्विडिटी आउला निक्षेप बढ्ला भनेर होइन कि, निक्षेप बढ्यो भने त्यही हिसाबले त्यही बेला प्लान गर्ने, तर अहिलेलाई चाहिँ आज गर्ने लगानी चाहिँ भोलि आउने निक्षेपबाट पूर्ति गर्छु भन्न थाल्यो भने त्यो चाहिँ मिसम्याच हुन्छ।
कस्तो अवस्थामा चाहिँ स्थिर ब्याजदर हुन्छ त? स्थिर ब्याजदर नहुँदाखेरि त यहाँले भने जस्तै गरी केही थोरै लगानी गरेर ब्याङ्कको ऋण लिएर काम गर्न चाहेकाहरूको त घरबार समेत उठीबास हुँदो रहेछ।
अब त्यो कर्जामा स्थिर ब्याज ल्याउन अब ब्याज दर कोरिडोरको व्यवस्था पनि सेन्ट्रल ब्याङ्कले गर्यो, यहाँभन्दा सकभर नबढ्ने हिसाबले प्लान पनि गरिरहेको हो। तर अब यो चाहिँ कस्तो छ भने इकोनोमी म्याच्योर नभइसम्म यो सबै कुराहरू गाह्रो हुन्छ, किनभने अब यो भोलाटाइल छ, अब कुन दिन पैसा हाल्ला आउँछ तपाईँ निक्षेपको दर घट्छ अनि फेरि ड्राई हुँदै जान्छ निक्षेप हात त माथि बढ्दै जान्छ महँगोमा लिएपछि महँगोमै दिनु पर्यो त्यसले गर्दाखेरि हामीले यसलाई मिनिमाइज गर्नेतिर लाग्नुपर्छ यो चाहिँ कुनै एउटा स्थिर चाहिँ हुने सम्भावना धेरै कम छ तर जुन उतार चढाव बढी छ नि फ्लक्चुएसन यो फ्लक्चुएसनलाई चाहिँ मिनिमाइज गर्दै चाहिँ जाने प्रयास चाहिँ गर्नुपर्छ र जब इकोनोमी म्याच्योर हुँदै जान्छ सबै सिस्टम चाहिँ इकोनोमीको प्यारामिटर्सहरूभित्र आउन थाल्छ अनि त्यसपछि मात्रै अलि स्थिर चाहिँ हुनसक्छ
र त ब्याङ्कमा तरलता थुप्रिएको बेला आउनुहोस् हामी लगानी गर्न तयार छौँ भनेर ब्याङ्कहरूले एकदम ब्याजदर पनि घटाइदिने अनि जब तरलता अभाव हुन थालेपछि 2-3% दरले बढाइदिने अहिले पनि धेरैको निन्द्रा टुटेको छ यस्तो अवस्थामा ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कले अरू नियमनकारी निकायले ब्याङ्कको ब्याजदर चाहिँ यतिमा मात्र सीमित राख्ने है अथवा यस्तो भन्ने कुनै नियम छैन हामी कहाँ
अब राष्ट्र ब्याङ्कले पनि अब अहिले चाहिँ ब्याज दर निर्धारण गर्ने अधिकारहरू यो खुला बजार अन्तर्गत ब्याङ्कहरूलाई दिएको छ अब त्यसमा उसले सर्टेन क्राइटेरियाहरू तोकेका छ योभन्दा तपाईँले पब्लिस गरेको भन्दा यति पर्सेन्टभन्दा बढी नजानुहोस् भन्ने होइन एउटा सामान्य इन्डिकेसनहरू त दिया छ तर अब यो त के हो भने डिमान्ड सप्लाईकै कुरा हो अब मसँग निक्षेप छैन अब मैले भुक्तानी त गर्नु पऱ्यो भन्यो भने मैले महँगो तिरेर ल्याएर भए पनि मेरो व्यवसाय त सञ्चालन गर्नु पऱ्यो त्यो हिसाबले ब्याङ्कले ब्याज बढी तिर्न थाल्छन् अब मसँग चाहिँ फालाफाल पैसा आयो अब पैसा प्रशस्त छ त्यसो भएपछि अब प्रशस्त चाहिने भन्दा बढी आयो भने अनि इन्ट्रेस्ट रेट घटाएर त्यसलाई कन्ट्रोल गर्ने प्रयास गर्छन् निक्षेपमा अनि कर्जामा पनि सेम त्यसैको असर चाहिँ परिहाल्छ जुन बेला चाहिँ निक्षेप सङ्कलनहरू कम हुन्छ अथवा लिक्विडिटी कम हुन्छ अब त्यो बेला चाहिँ ब्याज दर बढ्ने भयो किनभने कर्जाको डिमान्ड बढ्छ त्यो भएको हुनाले यो डिमान्ड सप्लाईको चाहिँ मेकानिजमले काम गरिरहेको छ र यसमा राष्ट्र ब्याङ्कले धेरै इन्टरभेन्सन चाहिँ गर्दैन यो डिमान्ड सप्लाईकै माध्यमबाट एउटा इक्विलिब्रियममा पुगेर चाहिँ एप्रोप्रिएट रेट चाहिँ कायम हुन्छ भन्ने एउटा बजारको सिद्धान्त अनुसारै अगाडि बढ्ने हो अब यो म्याच्योर हुन चाहिँ धेरै म्याच्योर भइसकेको छ ब्याङ्किङ बजार पनि तर केही वर्ष अझै लाग्ला
कुनै पसलमा पुरानो वस्तुको भाव जुन छ जसरी नाफा राखेर बेचिन्छ त्यसै गरी पुराना कर्जाको त ब्याज नबढ्नुपर्ने हो नि नयाँ कर्जाको पो ब्याज बढ्नुपर्ने त नयाँ निक्षेप त्यसै गरी लिएको हुनाले भन्ने पनि छन् आम उपभोक्ताको दृष्टिकोणबाट सोच्दाखेरि त यो पनि ठिकै होला झैँ लाग्ने अनि नयाँ कर्जामा चाहिँ ब्याज बढ्नुपर्नेमा पुरानो कर्जामा चाहिँ तर किन बढ्छ
अब यस्तो हुन्छ यसमा पनि अब मैले अघि नै भने नि हाम्रो निक्षेपको संरचना कस्तो छ भने बचत त अब जहिले पनि राख्न झिक्न सकियो मुद्दती पनि अधिकांश मुद्दती एक वर्षभन्दा बढीको छैन एक वर्ष म्याच्योर भएर हामीले 5% लिएको मुद्दती म्याच्योर भएर भनेदेखि अहिलेको बजार दर 12 दिनु पर्यो नत्र उसले त्यहाँ राख्दैन त्यसले गर्दाखेरि 2-4 महिना 4-5 महिना चाहिँ ब्याङ्कहरूले त्यो निक्षेपको आधारमा पुरानो ब्याज दरलाई कन्टिन्यू गर्न सक्छन् तर लामो अवधिसम्म गर्न सक्दैन र त्यो भएको हुनाले अब त्यो कस्टमर्सहरूलाई त्यो भार त उनीहरूले दिन्छन् दिनै पनि पर्यो खालि के हो के गर्न सक्छन् पुरानो कस्टमर्सलाई भने 2-4 महिनाको चाहिँ अवधिमा धेरै नै ब्याज दरहरू चाहिँ नबढाउने गर्न सक्छन् किनभने त्यो एक वर्ष पुगिसकेर रिन्यू गर्दा त फेरि महँगो त उसलाई पनि त पऱ्यो नि त्यो ब्याजलाई नि त रिन्यू गर्दा बित्तिकै पहिले थोरैमा लिएको रहेछ भने पनि नयाँ लिँदाखेरि त नयाँ ब्याज दर दिनु पऱ्यो नयाँ ब्याज दर दिँदा बित्तिकै ब्याङ्कलाई त फेरि बढी अब 12 चाहिँ आफूले चाहिँ निक्षेपकर्तालाई ब्याज दर दिने आफूले चाहिँ 8% कस्टमरबाट लिने भन्ने पनि त फेरि ब्याङ्क टिक्दैनन् त्यहाँनिर चाहिँ समस्या छ र अब हामी कहाँ चाहिँ जस्तो भनौँ न कुनै 5 कर्जा दिनु छ 5 निक्षेप लिएको भएदेखि त्यो सम्भावना हुन्थ्यो त्योसँग म्याचिङ गरेर जस्तो अब 5 मुद्दती खाता हामीले लियौँ 7% लियौँ र त्यही मुद्दतीको पैसाको आधारमा कुनै कस्टमरलाई हामीले 9% अथवा 10% 5 कर्जा दियौँ भने त्यसरी म्याचिङ गर्न सक्यौँ भने एउटा स्थिर ब्याजतिर जाने हो अब हामी कहाँ त्यो छैन र 5 अब निक्षेप लिन सक्ने अवस्था पनि छैन अहिले किनभने 5 एउटै ब्याज दर भनेर कुनै पनि ब्याङ्कले भन्न अहिले गाह्रो छ भोलि के हुन्छ के हुन्छ त्यसो भएको हुनाले 1 सबैले 1 नजिक आएको हुन्
जति धेरै बहुवर्षीय मुद्दतीमा राख्यो निक्षेप भनेदेखि ब्याङ्कहरूलाई तरलता व्यवस्थापन गर्नका लागि पनि सजिलो हुने रहेछ अनि यसबाट चाहिँ जति पनि कर्जा लिनेहरू छन् ऋणीहरू छन् उनीहरूलाई पनि स्थिर ब्याजदर हुन सक्ने सम्भावना चाहिँ हुन्छ
त्यो चाहिँ हो तर अब त्यस्तो खालको निक्षेप कम छ नि त त्यो त अब आखिर नि अब यो फिक्स डिपोजिटमा हुने हो सेभिङहरूमा त त्यस्तो कुरा हुने भएन, करेन्ट त करेन्ट भइहाल्यो। फिक्स डिपोजिटको सर्टेन पोर्सन चाहिँ केही मान्छेले लङ टर्म उसको लागि राख्न खोज्छन्, तर लङ टर्ममा प्राय ब्याङ्कहरूले चाहिँ लिँदैनन्। धेरैले लिने भनेको एक वर्षै हो।
बचत खातामै राखेको पैसा प्रवाह गरेर ब्याङ्कहरूले नाफा कमाउने हो, तर जसले निक्षेप राख्छ उनीहरूलाई चाहिँ बचतको ब्याज एकदमै न्यून दिइन्छ भनेर ब्याङ्कहरूलाई आरोप लाग्ने गर्दछ। यो चाहिँ किन हुन्छ?
अब यस्तो छ, अब न्यून चाहिँ अब यो पनि डिमान्ड सप्लाई हो। अहिले त अब 8% 9% पनि बचतमा दिएका छन् र कोही ब्याङ्कहरूले 1.5% 2% पनि दिएको पाइन्छ। अब यस्तोमा कस्तो हुन्छ भने हाम्रो बचतको चाहिँ टेन्डेन्सी कस्तो देखिन्छ केहीहरूको भने सामान्य दैनिक खर्चहरूको लागि चाहिँ राखेको पैसा छ, जसले चाहिँ खालि आफ्नो दैनिक कारोबारहरू दैनिक रिक्वायरमेन्टहरू मिट गर्न त्यो पैसा युज गरिरहेछन्, त्यसबाट ब्याज अर्निङ गर्नेतिर ध्यान छैन। त्यस्तो कस्टमर्सहरूको पैसा 1% 1.5% जे भए पनि आफ्नो भएको ब्याङ्कमा रहिरहेको छ, त्यस्तो पैसा थुप्रै छ। त्यसले गर्दाखेरि नत्र त यदि इन्ट्रेस्ट रेट सेन्सिटिभ कस्टमर्स भएको भए त 2% ब्याजको चाहिँ पैसा झिकेर 8% 9%मा त बढ्नुपर्ने हो नि, त्यसरी जाने खालको छैन। भनेपछि धेरै निक्षेप चाहिँ बचत चाहिँ कस्तो छ भन्दा इन्ट्रेस्ट रेट इनसेन्सिटिभ छ, ब्याज दरले तिनीहरूलाई प्रभाव पार्दैन। त्यो पैसाले आए पनि ठिकै छ, जति आए पनि ठिकै छ भने आफूले गरी कारोबार गरिरहेको ब्याङ्कमा नै रहन दिने, त्यो प्रवृत्तिको चाहिँ बचतकर्ताहरू धेरै हुनुहुन्छ। बचतबाट चाहिँ ब्याज आर्जनलाई पनि ध्यान राख्ने कस्टमर्सहरू त त्यहाँबाट सिफ्ट नै हुन्थ्यो होला, तर भएको देखिँदैन। किनभने कवर्गको ब्याङ्कहरूमा त अब असुरक्षाको समस्या त छैन र निश्चय अब सबै राष्ट्र ब्याङ्कको क्राइटेरिया पुगिसकेको ठाउँमा जम गर्न पनि पर्ने हो, तर त्यसरी गएको चाहिँ देखिँदैन। र पुराना ब्याङ्कहरू जो लामो अवधिको अनुभव छ त्यस्तो ब्याङ्कहरूमा चाहिँ अलिकति सस्तो दरको ब्याज बचतहरू निक्षेपहरू रहेको पाइन्छ।
यहाँ त ब्याङ्कमा तरलता अभाव भयो भन्दा पनि पहिला लिएका पुराना कर्जाको पनि ब्याज बढ्यो भन्ने चिन्ता छ उपभोक्तालाई, ऋणीलाई। अब उहाँहरूलाई के सुझाव छ यहाँको?
होइन, अब ऋणीहरू पनि अलिकति अब उहाँहरूले त के गर्ने हो र होइन, उहाँले जुन लिँदाखेरि नै कमिटमेन्ट त गर्न सक्नुहुन्न। मैले ब्याङ्कले समय समयमा तोकेको ब्याज दर तिर्नेछु भन्ने कमिटमेन्ट कस्टमर्सहरूले पनि गरिराख्नुहुन्छ। त्यो कुरामा कि त पहिले नै ब्याङ्कसँग चाहिँ मलाई यो खालको थिर ब्याज दर दिनु पर्यो, जस्तो मलाई अहिले 7 दिएछ भने बढ्यो भने पनि 8 माथि नहुने, घट्यो भने पनि 6 तल नजाने स्थिर टाइपको भन्ने खालको एउटा प्रडक्टहरू ब्याङ्कहरूले दिनुपर्छ भन्ने खालको कि माग गर्न सकिन्छ। तर होइन भनेदेखि त अब ब्याङ्कहरूलाई पनि समस्या के छ भने उनीहरू पनि व्यापारी नै हो, महँगोमा लिए महँगोमै दिन्छन्, सस्तोमा लिए सस्तोमै दिन्छ। ब्याङ्क आफै पैसा सिर्जना गर्ने संस्था त होइन, यो त व्यापार गर्ने संस्था हो। त्यसले गर्दाखेरि यो सबै कुराहरूको व्यवस्था राम्रो नहुन्जेलसम्म चाहिँ अब कस्टमर्सहरूले अब यत्रो बजारमा ब्याङ्कहरू छन्, ब्याङ्कहरू हेरेर जसले स्टेबल इन्ट्रेस्ट दिन सक्छ दिन सक्ने क्षमता छ त्यसलाई चुज गर्नु पर्यो।
हुन्छ, हामीलाई समय प्रदान गर्नुभयो र अहिले ब्याङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव र यसको समाधानका उपाय समेत केलाउनु भयो। ब्याङ्कर्स एवं राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व सिइओ कृष्ण प्रसाद शर्माज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय वाणिज्य ब्याङ्कका पूर्व सिइओ एवं ब्याङ्कर कृष्ण प्रसाद शर्मा। वाणिज्य ब्याङ्कहरूमा तरलता अभाव हुनुको कारण, लामो समयसम्म तरलता अभाव भएमा यसले पार्ने असर र समाधानको उपाय लगायतका विषयमा कुराकानी गर्दै, यो कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्टसँगै पिटी लोप्चन बिदा हुन्छु। नमस्कार।